नमस्कार, कार्यक्रम वातावरण डबलीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नबिल लुइटेलको। यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड र विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफको हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 MHz लगायत रेडियो म्याग्दी काली म्याग्दी, हिमचुली एफएम पोखरा, रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खाबाट पनि सुन्न सक्नुहुन्छ। आज हामी कास्की जिल्लामा रहेको सारङकोटको ठोट्ने खोला सामुदायिक वनमा केन्द्रित रहेर चर्चा गर्नेछौँ। ठोट्ने खोला सामुदायिक वनले दिगो वन व्यवस्थापन र पर्यापर्यटनलाई जोड दिएको छ। रमणीय नगरी पोखराको सारङकोट नजिकै रहेको यो ठोट्ने खोला सामुदायिक वन 81.5 हेक्टर क्षेत्रफलमा फैलिएको छ। पछिल्लो समयमा आय आर्जनमा जोड दिएको ठोट्ने खोला सामुदायिक वनले कुरिलो खेती र अम्रिसो खेतीलाई जोड दिएको छ। जलवायु परिवर्तन अनुकूलन योजना तयार पारिसकेको ठोट्ने खोला सामुदायिक वनले 2067 सालमा जिल्ला वन कार्यालयबाट उत्कृष्ट सामुदायिक वन घोषित हुँदै पुरस्कार प्राप्त गरेको थियो। ठोट्ने खोला सामुदायिक वनको अवस्था र जलवायु परिवर्तनका मुद्दामा उनीहरूको सचेतता तथा आर्थिक उपार्जनमा उनीहरूको सक्रियताका सन्दर्भमा कुराकानी गर्छौं ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूहका सहजकर्ता दिनेश श्रेष्ठसँग। सुनौ उहाँसँग गरिएको यो कुराकानी। ठोट्ने खोला सामुदायिक वनको अवस्था के छ?
यो ठोट्ने खोला सामुदायिक वनको अवस्था यतिखेर त अहिले राम्रै छ र यो 2050 साल वैशाख 2 गते जिल्ला वन कार्यालयबाट हस्तान्तरण भएको वन हो यो। र यहाँ अहिले केही कामहरू गतिविधिहरू यो वन दिगो वन व्यवस्थापनलाई हामीले अलिकति पर्यापर्यटन र आय आर्जनको निम्ति वन भन्ने काममा हामी लागिरहेका छौँ यतिखेर। अहिले ठिकै छ, राम्रै छ भन्नुपर्छ।
कसरी चलिरहेका छन् त्यहाँ वनका गतिविधिहरू?
अब यो वनको गतिविधि हामीले खास विशेष गरी हाम्रो कार्ययोजना अन्तर्गत हामीले गर्नुपर्छ र कार्ययोजना अन्तर्गत हामीले आफ्ना गतिविधिहरू बढाइरहेका छौँ। र हाम्रो यो ठोट्ने खोला सामुदायिक वन सराङकोट 9 भित्र परेको एउटा सिँगै 81.5 हेक्टरको वन छ यो। यसलाई 3 क्षेत्रतिर हामीले यसलाई विभाजन गरेर राखेका छौँ र यो 3 क्षेत्रभित्रमा हामीले यो जौवारी खण्ड क्षेत्रमा हामीले एउटा कुरिलो आय आर्जनको लागि कुरिलो खेती भनेर हामीले सुरु गरेका छौँ। त्यसमा पनि विशेष गरी समूहभित्र रहेका दलित विपन्न र एकल महिला र अलि हामीले हाम्रो वर्गीकृतले स्तरीकरण अन्तर्गत ग श्रेणीका उपभोक्ताहरूलाई हामीले समूहभित्रै कबुलियती कार्यक्रम अन्तर्गत कुरिलो खेती गरिरहेका छौँ यतिखेर। यतिखेर हाम्रो 5 समूह महिलाहरूको 5 समूह रहेको छ। एउटा समूहमा 10 जना, जसमा 3 समूह हामीले अलि पहिल्यैदेखि सुरु गरेका थियौँ भने अहिले 2 समूह गत सालदेखि सुरु गरेका छौँ। 5 समूह त्यसरी हामीले कुरिलो सुरु गरेका छौँ र अलिकति लगभग 1 हेक्टर चान्चुलमा हामीले फेरि 9 जनाको बिचमा एउटा फेरि समूह बनाएर कबुलियती गरेर अम्रिसो खेती गरिरहेका छौँ हामीले अहिले।
भनेपछि यहाँले आर्थिक उपार्जनमा जोड दिनुभएको छ?
हजुर, यो वन र आय आर्जन भन्ने कुरोलाई अलिक विशेष रूपमा हेर्नुपर्छ र वनमाबाट आय आर्जन हुन सक्यो भने समूहले लाभान्वित हुनसक्छ, त्यहाँका उपभोक्ताहरू लाभान्वित हुनसक्छन् भन्ने कुरो हामीले त्यसैलाई केन्द्रित गरिरहेका छौँ।
वनमा आश्रित नै कुनै समुदाय छन् त्यहाँ?
वनमै आश्रित भनेरै त्यस्तो त छैन, तर हामी वनकै सेरोफेरोमा रहेका उपभोक्ताहरू छन्। हाम्रो तामाङ समुदायका अलि दलित समुदायका उपभोक्ताहरू हुनुहुन्छ जहाँ उहाँहरूलाई अलि दाउरा बढी अति आवश्यक हुन्छ र बढी प्रयोग गर्नुहुन्छ। उहाँहरूलाई नै त्यो जनचेतना बढाएर दाउराको निम्ति मात्रै वन नभएर अन्य आय आर्जनको निम्ति पनि वन होइ भन्ने कुरालाई हामीले बढी त्यसमा केन्द्रित भएका थियौँ।
कसरी फाइदा लिएका छन् त त्यहाँका उपभोक्ताहरूले वनबाट?
अब यो अलिक पहिलासम्म त हामीले घाँस दाउरा अब सोत्तरहरू र वनमा पाइने अन्य उहरूको बारेमा मात्रै थियो, तर अब वनबाट अन्य गतिविधिहरू आय आर्जनका गतिविधिहरू गरेर पनि फाइदा लिन सकिन्छ। हामीले गैर कास्ते बन्ने पैदावार जडीबुटी जस्ता कुराहरू खेती गरेर पनि हामीले आय आर्जन गर्न सकिन्छ र फाइदा लिन सकिन्छ भनेर हामीले त्यसमा बढी केन्द्रित गरेका छौँ। भने समूहबाटै हामीले यो तरकारी खेतीको तालिम दिने, च्याउ खेतीको तालिम दिने र अब यो तालिम प्राप्त भइसकेपछि कमसेकम आय आर्जनलाई अन्य बाटो पनि खुल्छ, वनमै मात्र आश्रित हुनु पर्दैन भन्ने हेतुले हामीले त्यो गतिविधि चलाइरहेका छौँ।
अब वन भन्ने बित्तिकै
काठ दाउरा अनि त्यस्तै गरी रुख बिरुवाका कुराहरू आउँछन् होइन, यहाँले चाहिँ कृषिका कुराहरूलाई पनि अगाडि सार्नु भएको छ, यो कसरी मिल्यो यस्ता कुराहरू?
यो भएन, यो वनभित्रको कुरो, वनमा मात्रै गर्ने कुराहरू भए, हाम्रा उपभोक्ताहरू जसको खेतबारी जग्गा जमिन भएका छ उनलाई कृषितिर पनि अलिक तरकारी आय आर्जनको निम्ति तरकारी नगदे बालीको रूपमा लगाउनु पर्छ भनेर हामीले बढी केन्द्रित गरेका छौँ।
कहिलेदेखि सुरु गर्नुभयो?
अब यो हामीले कुरिलो खेती त हाम्रो 3 वर्ष अगाडिदेखि सुरु भइरहेको हो, र यो आय आर्जनको लागि तरकारी भनेको अब यो सालदेखि सुरु गरिरहेका छौँ। गत साल पनि हामीले माउरी तालिमहरू सुरु गरेका थियौँ, हाम्रो समूहमा 25 जनालाई माउरीको तालिम दिएर घर पनि वितरण गरेका थियौँ हामीले, भने अहिले तरकारीलाई पनि हामी यो दसैँ लगतै हामी तालिम सुरु गर्दैछौँ र त्यसपछि जाँदैछौँ।
कुरिलो खेती चाहिँ किन रोज्नुभयो तपाईँहरूले?
यो कुरिलो खेती वनभित्र प्राकृतिक रूपमा पनि हाम्रो वनभित्र कुरिलोहरू पाइएको र अलिक उत्तर फर्केको खण्ड भएको हुनाले अलिकति समूहको नजिकै परेको क्षेत्र भएको हुनाले त्यो कुरिलो अत्यधिक राम्रो हुने देखियो प्राकृतिक रूपमा भएको भएर पनि। अर्को कुरो, यसको राम्रो खेती भयो भने आय आर्जन पनि राम्रो हुन सक्ने भएको भएर नै हामीले यसलाई रोजेका हौँ। यसको 2 पाटो, एउटा हामीले 3 जनालाई जोडेका छौँ, एउटा कुरिलो लगाएर त्यसबाट बिउ सङ्कलन गर्ने, एउटा मुन्टा बिक्री गर्ने, र अर्को हामीले लगाएको कुरिलो भनेको जडीबुटी जन्ने हो, प्राकृतिक किसिमको जुन जडीबुटी जन्ने हो त्यसको गानो हुन्छ, गानो हाम्रो यो उपचारको निम्ति अलि टनिकको रूपमा बढी प्रयोग हुन्छ, र त्यसलाई गर्दाखेरि त्यो 3 चिज एकैचोटि पाउने हुँदाखेरि राम्रो हुन्छ। अब मेडिसिन प्लान्टको कुरो पनि भयो, स्वास्थ्यलाई पनि यसले राम्रो गर्ने भएको हुनाले पैसा पनि यस्तो राम्रो पर्छ भन्ने भएको भएर हामीले यसलाई रोजेका हौँ।
तपाईँले मासिक या वार्षिक कति आमदामी गर्नु भएको छ?
त्यो अहिले हाम्रो कुरिलो जुन हामीले लगायौँ गत साल, यो गएको सालमा मात्र हामीले अलिकति मुन्टा निकाल्यौँ, र त्यो यही गएको सालमा हामीले 4 किलो जति बिउ निकाल्यौँ। त्यो बिउ र अब मुन्टा मात्रै के भयो, अब आय आर्जनको बेला भनेको बल्ल हाम्रो सुरु भएको छ। हामीले वार्षिक या मासिक रूपमा निकाल्न अहिले त्यस्तो छैन, तर अलिक पछि चाहिँ मासिक रूपमा भन्दा पनि वार्षिक रूपमा हामीले आम्दानी गर्न सक्छौँ। एउटा समूहले कमसे कम 1.5-2 लाख रुपियाँ कमाउन सक्छ वार्षिक भन्ने हाम्रो आकलन थियो।
यो वातावरणीय दृष्टिकोणले कुरिलो कस्तो प्रजातिको वनस्पति रहेछ त?
यो वातावरणीय दृष्टिकोणले अब झाडीदार वनस्पति नै हो यो, होइन, वनभित्रै हुने हो, त्यस्तो खासै धेरै एकदमै पहाड भन्ने पनि छैन, एकदम होचो भन्ने पनि छैन यसलाई। हाम्रो फेरि यो 1500 हाराहारीको लेभलमा यसको उचाइमा रहेको जङ्गल छ हाम्रो, त्योभित्र अत्यधिक हुन सक्ने भएको हुनाले अब हामीले त्यसलाई गरेका छौँ। खास गरी अब यो सबै झाडीदार भएको हुनाले र यो उत्तरतिर फर्केको वन भएको हुनाले अलिक चिसो हावापानीको कारणले त्यो फस्टाउन सक्ने देखेको भएर हामीले त्यसलाई रोजेको। खास गरी
यो बाँकी यहाँले अम्रिसो पनि खेती गर्नु भएको छ होइन?
हजुर, अम्रिसो पनि खेती हामीले 1 हेक्टर चान्चुनमा अम्रिसो पनि सुरु गरेका छौँ।
अम्रिसो चाहिँ कहिलेदेखि सुरु गर्नुभयो?
अम्रिसो हामीले परारदेखि लगायौँ, पोहोर अलिकति हामीले निकाल्यौँ भने यसपालि पनि थोरै निकाल्ने उ भएको छ। अब आउने सालदेखि यसको राम्रै आय आर्जन हुन्छ। अब आउने सालदेखि
यी त भए आय आर्जनका दृष्टिकोणका कुरा होइन?
हजुर।
यो बाहेक वनबाट वातावरणीय हिसाबले चाहिँ कतिको फाइदा मिलेको छ त?
अब यो वन र वातावरण जनता त अब जोडिएको चिज हुन्, होइन, अब हामीले यो वन भए वातावरण हुन्छ, वातावरणलाई बचाउनको निम्ति नि वन चाहिन्छ भन्ने हिसाबले वन बचाउनलाई नै उपभोक्ता सक्रिय हुनुपर्छ, सचेत हुनुपर्छ, अब त्यसलाई त्यही रूपमा हामीले बुझ्नुपर्छ भन्ने किसिमले हामीले अहिले कुरोकानी अगाडि चलाइरहेका छौँ। अब उपभोक्ताहरूमा पनि यो वन वातावरणको बारेमा अलिक चेतना बढेको अवस्थाहरू छ, वन बचाउनु पर्दो रहेछ, यसले आय आर्जन गर्न सक्दो रहेछ, वनले वातावरणलाई एकदम राम्रो बनाउँदो रहेछ, स्वच्छ बनाउँदो रहेछ। अब यो बजारमा बढेको प्रदूषणले गाउँलाई पनि यसले असर पार्दो रहेछ, त्यही भएर गाउँको वनलाई बचाउन सकियो भने सबैलाई यसले फाइदा पुऱ्याउँदो रहेछ भन्ने अब यो चेतनाको रूपमा अगाडि बढेको छ। र त्यही क्रमको साथसाथै यसलाई पनि जनतालाई वन र वातावरणको साथसाथै आय आर्जनलाई पनि जोड्न सकियो भने अझ राम्रोसित वन व्यवस्था पनि दिगो हुन्छ कि भन्ने कुरोले हामीले त्यो राखेका छौँ। साथीहरूले पनि अब त्यो सबैमा अहिले चेतना बढेको र चाहना पनि बढेको हामीले भेटाएका छौँ।
भनेपछि दिगो वन व्यवस्थापनमा जोड दिनु भएको छ यहाँहरूले?
हजुर, दिगो वन व्यवस्थापन र वातावरण संरक्षण र आयहरू छन्। हाम्रो अहिले यतिखेर मेन ध्येय नै तिनवटा कुरामा बढी फोकस गरेका छन्।
यो जलवायु परिवर्तनका कुराहरू उठिरहेको छ यतिखेर होइन, तपाईँहरूको ठोट्ने खोला सामुदायिक वनका उपभोक्ताहरूमा चाहिँ यो जलवायु परिवर्तनका कुराहरू बारे कतिको ज्ञान मिलेको छ?
होइन, यो ज्ञान त अत्यधिक अहिले यतिखेर यो कार्यक्रमहरू हामीले सुरु गरेपछि जलवायु परिवर्तनका कुराहरूले धेरै कुराहरू चेतना बढेको छ र परार साल हामी हाम्रो समूहका साथीहरूलाई एउटा अवलोकन र एउटा यसो वनभोज कार्यक्रमको निम्ति भनेर बैशाख 23 गते हामीले यो लुम्ले लिएर गएका थियौँ त्यहाँ अवलोकनको निम्ति। त्यही दिनमा कास्कीमा ठुलो प्रकोप आयो, जम्मै सेती बाढी आयो जुन त्यसले त्यसलाई पनि नजिकबाट देख्ने हामीले एकदमै जलवायु परिवर्तनमा कति ठुलो असर पर्दो रहेछ, यो खडेरीको बेलामा बैशाखको यस्तो बेलामा कहाँबाट यत्रो पानी आयो, कहाँबाट यस्तो ठुलो भल छाल आयो भन्ने कुरोहरू भयो। त्यही कुराहरूले गर्दाखेरि उपभोक्ताहरूलाई ओहो वन त नभई नहुँदो रहेछ भन्ने कुरो अत्यधिक त्यसले पनि प्रभाव पारेको छ। अहिले
त्यहाँ हरियो वन कार्यक्रम पनि लागू भएको छ होइन?
हजुर, हरियो वन प्रोग्राम अहिले लागू भएको छ। यसमा हाम्रो कार्यक्रम अब यो सुरु भइरहेछ, हामीलाई यहाँ सिकाइ केन्द्रहरू चलाउने, उपभोक्ताहरूको महिलाहरूको बिचमा सिकाइ केन्द्र चलाउने, त्यो महिलाहरूको आवश्यकताहरूलाई कसरी हेर्ने भनेर त्यसको बारेमा एउटा योजना बनाउने कामहरू भइरहेको छ र त्यसै अन्तर्गत हामीले यतिखेर त्यही तरकारी खेतीका कुराहरू, च्याउ खेतीका कुराहरू हामीले त्यही हरियो वन कार्यक्रम अन्तर्गत जोडेर हामीले तालिम दिने प्रक्रियाभित्र गइरहेछौँ। हामी
यो नहुँदाखेरि र यो आइसकेपछि के कस्तो परिवर्तन यहाँहरूले महसुस गर्नुभएको छ?
त्यो धेरै धेरै फरक महसुस हामीले गरेका छौँ। अब नहुँदा त थिँदै थिएन, हामी आफूले जे जति बुझिए थियो, जति गर्न सक्थ्यौँ त्यही मात्रैको कुरो हुन्थ्यो र अहिले हुँदाखेरि यसले प्रत्यक्ष रूपमा सिकाइ केन्द्र तपाईँको चलाइरहेको छ। सिकाइ केन्द्रले चलाउँदाखेरि जलवायु परिवर्तन भनेको के, वन भनेको के, वातावरण भनेको के, साथसाथै समूह र समुदाय भनेको के, कसरी बाँच्ने आधारहरू कसरी परिवर्तन हुन्छन्, जीविकोपार्जनको निम्ति कसरी अब प्रयास गर्नुपर्दो रहेछ भन्ने कुराहरूलाई एउटा सिकाइ केन्द्रले सिकाइरहेको छ। साथसाथै जलवायु परिवर्तनको कारणले अनुकूलन योजना बनाउनको निम्ति भनेर अब हामीले वन दिगो वन व्यवस्थापनको निम्ति वनमै आश्रितहरूलाई कसरी हामीले अलिकति बाहिर गराउने, अन्य आय आर्जनमा गराउने भन्ने कुरोले हरियो वनले एकदम राम्रो सपोर्ट गरेको छ। अहिले तत्कालीन नै हाम्रा केही साथीहरूलाई हामीले हरियो वन प्रोग्राम अन्तर्गतको हामीले डोके व्यापार, तरकारी अनि त्यसपछि बाख्रा पालन र अनि च्याउ खेती, हामीले तिनवटा कार्यक्रमको निम्ति हामीले 14 हरियो वनले त 9-10 पैसा अपट गरेको थियो, एकजना बराबर 10,000 दरले, तर त्यसमा समूहको पैसा केही थपेर हामीले 14 त्यो व्यापारमा हामीले लगानी गरेका छौँ। त्यो प्रत्यक्ष उपभोक्ताहरूलाई फाइदा पनि भएको छ, त्यो हरियो वन आउनको कारणले हो। अर्को कुरो, हरियो वन आउनको कारणले उद्यमशीलताको निम्ति पनि भनेर तालिम दिएको छ, अहिले नेस्टले कार्यक्रम चलाइरहेको छ र त्यसबाट नै उद्यमशीलताको निम्ति अग्रसरता गराउन अगाडि बढाइरहेको छ र हामीले हरियो वनबाटै आएको हुनाले त्यसै अन्तर्गत यो तरकारी खेती, च्याउ तालिम र अनि यो अन्य लहरे तरकारीहरूको बारेमा काम गर्ने भनेर त्यसमा पनि एउटा अनुकूलन योजनाभित्र परेको छ, त्यसलाई पनि छिट्टै अब दसैँ लगतै गर्ने भनेर हाम्रो त्यो परेको छ, त्यो हरियो वनकै कारणले परेको हो। र अर्को एकदमै हरियो समूहलाई पानीको कारणले पर्याप्त नभइरहेको अवस्थामा जुन गाह्रो परिस्थिति भइरहेको थियो त्यसको निम्ति मूल मर्मत गर्ने, मूल संरक्षण गर्ने, पानीको अन्य संरक्षण गर्ने भनेर त्यसले थोरै प्रोग्रामहरू दिएको छ, त्यसले पनि प्रत्यक्ष उपभोक्ताले प्रत्यक्ष लाभ लिने नै भयो। अब त्यो पानीको स्रोत बढ्ने, पानीको उपयोग गर्ने त उपभोक्तै भएपछि त त्यसको फाइदा भयो। साथसाथै अब त्यो दिगो वन व्यवस्थापनको क्रममा एक समूह एक सहकारी भनेर हामीले एउटा नीति पनि बनाएका छौँ हाम्रो समूहमा, त्यो सहकारी व्यवस्थापन गर्न र सहकारीलाई अब अलिकति व्यवस्थापनको निम्ति सहयोग पनि हरियो वनले प्रोग्राममा राखिदिएको छ, त्यसले गर्दा नि हरियो वन आगमन कारणले त्यसलाई एक वन एक सहकारीमा हामी अग्रसर हुन सक्ने, सहकारी राम्रोसित व्यवस्थित गर्न सक्ने, हामीलाई त्यसले पनि सहयोग हुने भएको देखिएको छ। अब यिनै कुराहरूले हरियो वन नआउँदा र आउँदामा अन्तर तत्व स्वाभाविक पर्ने नै भयो।
यो कार्बन अनि रेडको कुरामा चाहिँ के कुराहरू उठिरहेछ र के कामहरू भइरहेछ तपाईँहरूको सामुदायिक वनमा?
अब यो कार्बन संस्कृतिको कुराहरू आइरहेको छ, अब यो कार्बन नीतिभित्र अलि ठुलो वन धेरै वनलाई मात्रै समेट्ने भन्ने कुरो छ, अलि सानसानो हाम्रो सराङकोटभित्र 81.5 हेक्टर भनेको लगभग हाम्रो मात्रै होला ठुलो, त्योभन्दा सानसानो किसिमगरको वन रहेका छन्। अब यो समूहले वन बचाए बापत त्यसले पारेको कार्बन संस्कृति गरेर जुन विश्व समुदायलाई पारेको सहयोग जुन छ त्यो उस त्यसको बारेमा हामीले त्यहाँबाट कहीँबाट नि यसको क्षतिपूर्ति चाहिँ हुनुपर्छ भनेर हामीले भन्न त भनेका छौँ, तर अहिले ठ्याक्कै कार्बनकै निम्ति संस्कृतिको प्रोग्राम हामीले अगाडि बढाउन सकेका छैनौँ। तर यो हरियो वनले हामीलाई त्यो पाटोभित्र बाटो गोरेटोमा भित्र डोहोऱ्याइरहेको अवस्था छ। हामी भोलि कार्बन संस्कृतिकरणको अब त्यो क्षतिपूर्तिका कुराहरू, कार्बनका पैसाका कुराहरू हामी त्यो सुरु गर्दैछौँ, समूहभित्र कुराकानी चलिरहेको छ र यो व्यापक रूपमा हरेक समूहभित्र पनि गइरहेको कुरा हो।
यो वन जङ्गल मास्नु हुँदैन, वन जङ्गलको संरक्षण गर्नुपर्छ, आवश्यक मात्रामा छाँटकाँट गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ कतिको जागरुक छन् उपभोक्ताहरू?
होइन, एकदम जागरुक छन्। वन वन त नगोडेर वन संरक्षणै हुँदैन, वन काटेर पनि तपाईँको विनाश हुने हो, वन गोड्दै नगोड्दा पनि वन विनाश हुने हो। वनलाई बेला बखत आवश्यकता अनुसार काँटछाँट गर्ने, तपाईँको छतरी किसिमका बुटहरूलाई अलिकति त्यो छतरीहरू निकालिदिने, अम्ब्रेलालाई निकालिदिने र अनि त्यसमा पनि ढला पडा किसिमका बुटहरू निकाल्ने, होइन धोत्रो रोगी बुटहरू निकाल्ने र राम्रा सभ्य बुटहरू राख्ने जुन कुराहरू आइरहेको छ यसले दिगो वन व्यवस्थापनलाई एकदम टेवा पुर्याउँछ भने त्यसबाट निस्किएका अब इन्धनहरूले उपभोक्ताको आवश्यकता पनि पूर्ति गर्छ र वन पनि राम्रो हुन्छ। वन पनि अब स्वच्छ हराभरा हुनुको साथसाथै यसको अब आवश्यकता यसले दिने मात्रा पनि बढ्दै जान्छ। अब यसै कारणले प्रत्यक्ष रूपमा उपभोक्ताले फाइदा लिने कुराहरू चाहिँ यिनै हुन्। अब अहिले हाम्रो यो पहाडी वन भएको हुनाले चिलाउने कडुस मात्रै हाम्रो विशेष रूपमा हाम्रो वनमा रहेको छ, अलि राम्रो सभ्य किसिमको काठहरू छैनन्, तर तिनै असभ्य किसिमकै भए पनि त्यसलाई पनि अलि राम्रो जोगाड गर्न सक्यो, सिधा बनाउन सक्यो, बुटलाई हाङ्गो बाङ्गोटिङ्गो नरहने बनाउन सक्यो, सिधा काठसाट व्यवस्थित भयो भने त त्यसबाट पनि केही मात्रामा त काठ निकाल्न सकिन्छ, त्यो त प्रत्यक्ष फाइदा नै भयो उपभोक्तालाई।
पोखरालाई रमणीय नगरी पनि भनिन्छ, होइन यो सारङकोटको नजिकै छ, यो पनि अझ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ, होइन?
हजुर, एकदम।
यो अवस्थामा वन जङ्गल कतिको पर्याय छ यो पर्यटन विकासको लागि?
एकदमै, यो सारङकोट उग्लिसकेको मान्छेले उत्तरतिर फर्किएर हेर्दा हिमाल जसरी देख्छ, त्यसको तलपट्टि यसो सेती गण्डकीको अब जुन गल्छीहरू हेर्दाखेरि त्यो हेर्ने क्रममा त्यो वन सराङकोटको जुन वन देखिन्छ त्यसले उहाँलाई पर्यटकलाई नलोभ्याउने कुरै छैन। दक्षिणतिर हेऱ्यो भने तपाईँको फेवाताल देखिन्छ, पोखरा बजार देखिन्छ भने त्यही बिचमा परेको वन हो यो हाम्रो फुट्ने खोला सामुदायिक वन। त्यो त्यसमध्येमा हाम्रो केही क्षेत्र पर्यटककै निम्ति भनेर हामीले यतिखेर पर्यटनको निम्ति यो उपयुक्त ठाउँ हो र त्यहाँ अलिक खाली जमिन पनि छ, मान्छे सुस्ताउने चौतराहरू छन्, आनन्द लिने ठाउँहरू छ, हिमाल पर्यटन हिमालहरू हेर्ने गाउँहरू, उत्तरपट्टिको गाउँहरू हेर्ने, पोखरा बजार हेर्ने ठाउँ भएको हुनाले यसलाई पर्यटनको क्षेत्रमा पनि विकास गर्नुपर्छ भनेर हाम्रो अहिलेको कार्ययोजनामा हामीले त्यसलाई व्यवस्थापन गरेका छौँ। र केही टुरिस्ट पर्यटकहरू अब गाडीको सुविधाभन्दा वन जङ्गल हेर्दै घुम्दै हिँड्ने चाहना राख्नेहरू टुरिस्टहरूको निम्ति पनि हामीले वन विहारको एउटा गोरेटो त्यस्तो बनाएर उहाँहरूलाई पनि त्यो पर्यटनभित्र राख्ने कि भनेर हामीले त्यो कार्ययोजनाभित्र राखेका छौँ। यसले टुरिस्टहरूलाई पर्यटनको निम्ति चाहना राख्नेहरूको निम्ति अत्यधिक राम्रो गरेको छ र गर्न पनि यसले अब अरू पनि यसले केही प्रोग्रामहरू गर्न सक्यो भने उहाँहरूलाई भुल्ने भुलाउने र रम्ने र रमाउने ठाउँ बन्न सक्छ भन्ने हाम्रो मान्यता रहेको छ।
यो ठोट्ने खोला सामुदायिक वनको तपाईँ सहजकर्ता हुनुहुन्छ, अनि त्यस्तै गरी जिल्ला सामुदायिक वन उपभोक्ता महासङ्घको चाहिँ तपाईँ सचिव पनि हुनुहुन्छ, होइन? यो फेकुफोनमा रहेको हिसाबले, होइन, यो कास्कीमा रहेका विभिन्न सामुदायिकहरू वनमध्ये यो ठोट्ने खोला सामुदायिक वनको अवस्थालाई यहाँले कसरी चित्रण गर्नुभएको छ, कुन स्थानमा छ यो सामुदायिक वन?
यो ठोट्ने खोला सामुदायिक वन हुन त अन्य सामुदायिक वनहरूले पनि काम त नगरेका होइन, गरिरहेको अवस्था छ र हाम्रो कास्कीको पूर्वी भेगका गाउँका सामुदायिक वनहरू चाहिँ तपाईँको अलि आय आर्जनमा उहाँहरू अलि अगाडि हुनुहुन्छ। यो काठमा उहाँहरूको साल सिसौका बुटहरू उहाँहरूको अलिक पुराना बुटहरू भएको हुनाले प्राकृतिक स्रोतबाटै उहाँहरूले अलि आम्दानीको छ। तर हाम्रो यो सराङकोटको वन पछि प्राकृतिक वन भयो नि एकदम एक बेला विनाश भइसकेको वन हो र समूहलाई हस्तान्तरण भएपछि यसलाई वनको रूपमा हामीले विकास गर्न सकेको अवस्था हो र त्यस कारणले अहिले पूर्वपट्टिको सामुदायिक वनहरूको भन्दा त आय आर्जनको हिसाब किताबले एकदम कम छ तर चेतनाको हिसाबले हेर्ने हो भने छोट्ने खोला सामुदायिक वन छोटै अवधिमा पनि धेरै अगाडि आएको अवस्था छ र 2067 सालमा जिल्ला वनबाट पनि यो प्रथम सामुदायिक वन अब पुरस्कार पाउन सफल भएको वन हो यो अब प्रथम जिल्ला वन कार्यालयबाट जसमा 7,000 रुपियाँ हामीलाई समूहलाई त्यसको पुरस्कार स्वरूप प्राप्त पनि भएको थियो र यो छोट्ने खोलालाई अलिक बेसी बनाउनुपर्छ सराङकोट जाने आउने पर्यटक क्षेत्र भएको हुनाले त्यो धेरै मान्छे आउने जाने र अवलोकनकर्ताहरू पनि सराङकोट पोखरा आइसकेपछि घुम्न आउने नै ठाउँ भएको हुनाले त्यो बाटोमै परेको वनलाई अझै व्यवस्थित बनाउन पर्छ है भनेर जिल्ला वनले नै हामीलाई घटघटाइरहेको अवस्था छ र हामी पनि होइन हामी बनाउँछौँ हाम्रो समूहलाई यो आय आर्जनको निम्ति वातावरणको निम्ति हामी यो पक्का पनि यो वनलाई हाम्रो बनाउँछौँ भनेर चाहिँ छ तर त्यस कारणले हेर्दाखेरि अब यो कास्कीमा दोस्रो तेस्रो भन्दा पछाडि पर्ने अवस्थाको छैन यो वन
हुनुहुन्थ्यो कास्कीमा रहेको ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूहका सहजकर्ता दिनेश श्रेष्ठ यिनै कुराकानी सँगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ जाँदा जाँदै कार्यक्रमबारे जानकारी कार्यक्रम वातावरण डबली तपाईँ काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 मेघार्ज लगायत रेडियो म्याग्दीकाली म्याग्दी हिमचुरी एफएम पोखरा रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खामा पनि सुन्न सक्नुहुन्छ कार्यक्रम वातावरण डबली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड र WWFको हरियोवन कार्यक्रम मार्फत रेडियो सगरमाथाले उत्पादन गरेको हो यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडको माध्यमबाट अमेरिकी नागरिकद्वारा प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो यहाँ चर्चा गरिएका विषयवस्तु प्रस्तुतकर्ताको जिम्मेवारी हो र यसले युएसएड तथा अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन हवस् त यिनै सामग्री सँगसँगै हामी कार्यक्रम वातावरण डबलीको अन्त्यतिर आइपुगेका छौँ कार्यक्रमका बारेमा प्रतिक्रिया र सुझाव छन् भने हामीलाई 5545680 र 5545681 टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ तपाईँ इमेलबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ त्यसको लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com अथवा reporternavin@gmail.com अर्को साता वातावरणका अन्य मुद्दामा छलफल गर्न आउने नै छौँ त्यतिन्जेलसम्मका लागि म नवीन लुइटेललाई बिदा दिनुहोस् नमस्कार।